स्वतन्त्र एसपिएस रेडियोमा सुन्दै हुनुहुन्छ तपाईँ नेपाली कार्यक्रम र अब केही महिनाको ग्यापपछि विज्ञान सम्बन्धी कुरा गर्ने विषय कुरा गर्ने समय भएको छ र यसको लागि हाम्रो साथमा सदाजय खगोलशास्त्री डाक्टर राजन छेत्री अहिले हाम्रो साथमा फोनलाइनमा हुनुहुन्छ, अहिले सिडनीमा बस्नुहुन्न, त्यही भएर फोनलाइनबाट अब अलिकति काम चलाउनु परिरहेछ। जस राजनजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा। हजुर, अब पहिला पहिला त हामीले अलि नियमित रूपमा गर्ने गरेको थियौँ, विशेष गरी यो सोलर सिस्टममा भएका नयाँ खोजहरू नयाँ डिस्कभरीहरू बारे कुरा गर्ने गरेका थियौँ, तर अहिले चाहिँ अब केही समय यता अलि नयाँ खासै त्यस्तो केही भएको थिएन, तर केही दिन अगाडि चाहिँ अब नासाद्वारा चाहिँ स्याटर्नको चन्द्रमा के अरे एन्सेलाडस नामक चन्द्रमामा चाहिँ अब जीवन भेटिन सक्ने सङ्केतहरू देखिएको भन्ने बारे नासाद्वारा बताइएको थियो होइन, त्यही भएर तपाईँलाई कुरा गर्न मलाई हो तपाईँसँग खास के हो यो जुन समाचार जुन त अब तपाईँले पनि अवश्य पनि सुन्नुभयो होला नै, के हो त यो स्याटर्नमा स्याटर्नको मुनमा चाहिँ लाइफ भेटिन सकिन्न भन्ने खालको यो सङ्केतबारे के हो, एकचोटि बुझाइदिनुहोस् न त हामीलाई।
खास अब लाइफ भेटिन सक्ने भन्दा पनि लाइफको लागि सपोर्ट हुन सक्ने सिचुएसनहरू चाहिँ छ रहेछ भनेर भन्ने कुरा उठेको हो। मेन कुरा चाहिँ हाम्रो अहिलेको बुझाइअनुसार चाहिँ कहीँ पनि लाइफको कुनै पनि फर्म बन्नको लागि एउटा न एउटा एनर्जीको सोर्स त चाहिन्छ नि, होइन? अब जस्तो हामीले चाहिँ हाम्रो मेन सोर्स त घाम हो, घामबाट आएको खानेकुरालाई के अरे ऊर्जालाई चाहिँ प्लान्टहरूले लिन्छ, प्लान्टलाई चाहिँ एनिमलले, र हामीले त्यही तरिकाले चाहिँ बाँचिराखेको छ, त्यही एनर्जीलाई एउटा ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गरेर बाँचिराखेको छौँ। तर कस्तो हुन्छ भन्दाखेरि जुन ठाउँमा घाम पुग्दैन त्यो ठाउँमा एनर्जी कहाँबाट आउँछ भन्ने कुराहरू हुन्छ, होइन? अब स्याटर्न चाहिँ हामीभन्दा धेरै टाढा छ, झन्डै झन्डै 1 अरब किलोमिटर टाढा घामबाट, भनेपछि यति टाढाको ठाउँमा चाहिँ अब उसको मुनहरू चाहिँ एकदमै सलिड छ, आइस पुरै भइसकेको छ, होइन? अब त्यो ठाउँमा चाहिँ एनर्जी कहाँबाट आउने भन्ने कुराहरूबाट चाहिँ यो सुरु भएको छ। अनि दुईवटा तरिकाले एनर्जी आउन सक्छ, एउटा चाहिँ जस्तो हाम्रो पृथ्वीमै पनि हामीले टाइडहरू देख्छौँ, ज्वरबाट देख्छौँ नि, पृथ्वीमा अब हाई टाइड लो टाइडमा चाहिँ मिटरको चाहिँ फरक पर्छ भने स्याटर्नको मुनहरूको वरिपरि चाहिँ झन्डै झन्डै किलोमिटर साइजमा पनि टाइडहरू आउन सक्छ। त्यो घर्षणले गर्दाखेरि चाहिँ एउटा एनर्जी आउने तरिका हो भने, अहिलेको डिस्कभरी चाहिँ के भयो भन्दाखेरि त्यो एन्सेलाडस भन्ने मुन बाहिरबाट हेर्दाखेरि चाहिँ ठ्याक्कै ढिक्का छ आइसको, होइन? तर अहिले नयाँ इन्फर्मेसनले चाहिँ के देखायो भन्दाखेरि त्यहाँ चाहिँ त्यो आइसको ढिक्काभित्र चाहिँ पानी छ भनेर हामीले अलिकति अगाडि पहिला थाहा पाएको हो, तर त्यो पानी पनि अझ त्यसको जुन ठाउँमा चाहिँ त्यो पानीले फेरि भुइँलाई छुन्छ नि तलपट्टि, त्यहाँ चाहिँ एकदमै तातो स्थितिमा चाहिँ पानी र रकको बिचमा चाहिँ इन्टरेक्सन भइराखेको छ भन्ने चाहिँ थाहा भयो, अहिलेको इन्फर्मेसन त्यो आयो। अनि त्यो कारणले गर्दाखेरि जस्तो हाम्रो पृथ्वीमा पनि धेरै गहिराइमा गयो भने चाहिँ भल्क्यानिक इरप्सन जस्तो किसिमको जुन भेन्टहरू छ त्यो भेन्टको वरिपरि चाहिँ त्यो घामबाट आएको एनर्जी होइन कि त्यो भित्री एनर्जी जुन छ, पृथ्वीको भित्री एनर्जी जुन छ, त्यो एनर्जीको वरिपरि बस्ने किसिमको लाइफहरू पनि हामीले भेटेका छौँ कि। अनि त्यो कारणले गर्दाखेरि पृथ्वीमा यदि चाहिँ घाम नपुग्ने ठाउँमा पनि लाइफ हुन सक्छ भने अरू ठाउँमा पनि त घाम नपुग्ने ठाउँमा यदि एनर्जी सोर्स रहेछ भने चाहिँ लाइफ हुनसक्छ है भन्ने हिसाबले चाहिँ अलिकति त्यहाँ लाइफको लागि इनेबल गर्ने किसिमको चाहिँ सिचुएसन हुन अलि राम्रो रहेछ भन्ने चाहिँ नयाँ डिस्कभरी आएको, त्यसैलाई नै अहिले एकदम प्रमुखताका साथ सबैले
अब हामीले अब हजुर पहिला कुरा गर्दाखेरि चाहिँ मार्समा चाहिँ अब लाइफको सम्भावना रहेको भन्न सक्ने भन्ने खालको भनाइहरू पनि आइरहेका थिए, अब मार्स भन्दा चाहिँ कतिको फरक छ त यो स्याटर्नको यो मुनको स्थिति?
अब मार्स भन्दा अझै फरक छ, किनभने मार्स चाहिँ एटलिस्ट हामीले पहिला पनि एउटा ह्याबिटेबल जोनको बारेमा कुरा गरेका थियौँ, जस्तै पृथ्वीबाट के अरे घामबाट अलिकति धेरै टाढा भयो भने चिसो हुन्छ, धेरै नजिक भयो भने धेरै तातो हुन्छ, त्यो हिसाबले चाहिँ ठिक्क डिस्टेन्समा भयो भने मात्रै लाइफको लागि चाहिने पानी चाहिँ आइसमा अथवा भेपरमा नभएर लिक्विड स्टेटमा चाहिँ रहन्छ, होइन? अनि मार्समा चाहिँ त्यो पोसिबिलिटी छ, पानी चाहिँ लिक्विडमा रहन सक्ने, किनभने त्यहाँ टेम्परेचर चाहिँ टाइम टाइममा तताउन सक् तातै रहन सक्ने स्थितिसम्म छ, तर त्यहाँ चाहिँ प्रब्लम के छ भन्दाखेरि त्यसको एटमोस्फियर चाहिँ अलिकति कम भएको कारणले गर्दाखेरि अब त्यसको ग्राभिटी नै कम छ, मार्स अलिक सानो छ, त्यस कारणले गर्दाखेरि त्यहाँ पानी चाहिँ लिक्विडमा आउने बित्तिकै फेरि सब्लिमेट भइहाल्छ, त्यो चाहिँ भेपरमा चेन्ज भइहाल्छ होइन। भने एन्सेलाडस त झनै धेरै सानो छ, जम्मा 500 किलोमिटर मात्रै वाइड छ कि, भनेपछि त्यहाँ चाहिँ त झन् उसको आफ्नै एटमोस्फियर त हुने चान्सै छैन। तर उसको पानी चाहिँ कसरी जोगिएछ भन्दाखेरि एउटा आइसको लेयर छ, अनि त्यो आइसको लेयर र अनि भित्रको जुन ढुङ्गाको ढिका छ त्यो बिचमा चाहिँ त्यहाँ चाहिँ समुद्र छ।
अब यसमै हजुर यसमै अब हामीले त्यो अघि नै भने चाहिँ स्याटर्नको बारेमा चाहिँ अहिले यो डिस्कभरी चाहिँ किन महत्त्वपूर्ण रहेको छ भन्ने उसमा चाहिँ अब त्यही अब तपाईँले भने जस्तै त्यो माइक्रोब्स एनर्जी भएको माइक्रोब्सहरू त्यो प्लानेटमा त्यो मुनमा भेटिन सक्ने भन्ने खालको भने आउँदाखेरि यो खास किन त्यो माइक्रोब्सले चाहिँ के त्यो जीवन सुरु गर्न सक्ने त्यो लाइफमा जसरी जीवन सुरु भयो त्यस्तै त्यो सङ्केतहरू त्यहाँ मुनमा त्यो स्याटर्नको मुनबाट दिएको होला त सङ्केतहरू।
अब त्यस्तो सङ्केत चाहिँ लाइफले दिएको भन्ने चाहिँ केही पनि होइन, जस्तो लाइफ भएको कारणले गर्दाखेरि निस्किने ऊ चाहिँ के अरे कुनै किसिमको बाई प्रडक्ट चाहिँ हामीले त्यसो डिटेक्ट गरेको चाहिँ होइन। खालि डिटेक्ट भएको चाहिँ के हो भन्दाखेरि त्यो जुन एन्सोभाइरसमा चाहिँ तिनीहरूको एउटा अलिकति त्यो साउथ पोलतिर चाहिँ एउटा कस्तो छ भन्दा अलिकति स्ट्राइप्सहरू छ कि, त्यो चाहिँ बाघको जस्तो ढाडमा जुन पाटा हुन्छ नि स्ट्राइप्सहरू हुन्छ नि त्यस्तै किसिमको, अनि त्यसलाई चाहिँ टाइगर स्ट्राइप्स भन्छ कि मान्छेहरूले। अनि त्यो चाहिँ समय समयमा त्यो पानी चाहिँ बाहिर निस्किँदाखेरि त्यो क्र्याकहरू भएर अनि त्यो क्र्याक भरिँदाखेरि त्यस्तो स्ट्राइप्स देखिएको भन्ने छ। तर टाइम टाइममा चाहिँ 2005 क्यासिनी स्पेस क्राफ्ट चाहिँ त्यहाँ पुग्दाखेरि उसले चाहिँ त्यो एरियामा चाहिँ एकदमै भल्केनो जस्तो तरिकाले चाहिँ एकदम पानी एकदम प्रेसर हाई प्रेसरमा चाहिँ माथि निस्केको देखाएको थियो कि, त्यसलाई चाहिँ गाइजर्स भन्छ। अनि त्यो किसिमको गाइजरमा चाहिँ अहिले 2015 चाहिँ क्यासिनीलाई त्यो गाइजरको सबभन्दा नजिक फ्लाइटमा लग्यो कि, अनि त्यो नजिक फ्लाइटमा लग्दाखेरि चाहिँ क्यासिनीले के डिटेक्ट गर्यो भन्दाखेरि, पहिला डिटेक्ट हुन नसकेको कुरा तर अहिले कन्फर्मेसन चाहिँ के आयो भन्दाखेरि, त्यो गाइजरमा निस्किने जुन कम्पोनेन्ट छ तिनीहरूमा चाहिँ पानी मात्रै नभएर मलिक्युलर हाइड्रोजन र अनि कार्बन डाइअक्साइड पनि रहेछ भनेर चाहिँ थाहा भयो होइन। अनि त्यो कन्फर्मेसनले चाहिँ के भन्छ भन्दाखेरि, पुरानो किसिमको जुन एकदमै हायर फर्म होइन कि, एकदमै प्रिमिटिभ किसिमको लाइफ हुन्छ नि, एकदम युनिसेलुलर अथवा चाहिँ भर्खर भर्खर लाइफ सुरु हुँदाखेरि चाहिँ स्टेटमा चाहिँ जुन लाइफले चाहिँ एउटा युज गर्ने एनर्जी युज गर्ने तरिका चाहिँ के हो भन्दाखेरि, त्यो पानी र अनि त्यसपछि कार्बन डाइअक्साइडलाई मिसाएर चाहिँ मिथेन बनाउने चाहिँ एउटा तरिका हो। अनि त्यसै त्यसबाट निस्केको एनर्जीलाई युज गरेर चाहिँ अनि लाइफ ले चाहिँ बाँच्न सक्छ भन्ने एउटा चाहिँ पुरानो तरिका चाहिँ एउटा त्यो हो होइन, प्रिमिटिभ तरिका चाहिँ। अनि त्यो नै किसिमको अब लिक्विड हाइड्रोजन पनि छ, अनि त्यो लिक्विड हाइड्रोजनलाई चाहिँ फेरि के अरे सरी मलिक्युलर हाइड्रोजनलाई चाहिँ लाइफ फर्महरू लिने गर्छ, सम्हाल्ने गर्छन्। अब लाइफलाई चाहिने कम्पोनेन्ट एनर्जी पनि छ, पानी पनि छ, अनि कार्बन डाइअक्साइड पनि छ भने त्यही किसिमको मलेक्युलर रियाक्सनहरू त्यहाँ पनि हुनसक्छ जसले चाहिँ लाइफलाई सस्टेन गर्न सक्छ भन्ने किसिमको कुरा पोसिबिलिटी मात्रै बढायो, तर यसले कन्फर्मेसन चाहिँ लाइफको दिएको चाहिँ छैन।
त्यसपछि ठिकै छ, अहिले स्याटर्न गइहाल्नुपर्ने अवस्था छैन, सपिङको लागि स्याटर्न जान नभने
त्यो छैन,
एकदमै ठिक छ।
अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि, हामीले पहिला एकचोटि कुरा गरे जस्तो लाग्छ, हामीले पहिला पनि भनेको थियौँ घाम चाहिँ अब सधैँभरि यही स्थितिमा बस्दैन, अनि यो स्थितिमा नबस्दाखेरि आजभन्दा चाहिँ 5 बिलियन वर्ष अथवा 5 अरब वर्ष जतिमा चाहिँ घाम बढेर चाहिँ पृथ्वीसम्म आइपुग्ने कुरा छ कि, अनि पृथ्वी चाहिँ घामभित्र जान्छ, अनि त्यतिखेर चाहिँ जस्तो एन्सेलाडस जस्तो पानी भएको जुन मुनहरू छ तिनीहरू चाहिँ अब अलिकति तातेर चाहिँ त्यहाँ चाहिँ बरु लाइफ बस्न सक्ने चान्स हुन्छ कि, त्यस कारणले गर्दाखेरि त्यो तरिकाले चाहिँ एउटा अहिले सक्ने गर्न नभए पनि पछिको लागि चाहिँ सोचिराख्नुलाई,
भनेपछि 5 बिलियन वर्ष पछिको लागि सोचिराख्दा हुन्छ। ल जस धेरै धेरै धन्यवाद राजनजी, एकदमै अब इन्ट्रेस्टिङ अब जानकारी दिनुभएको छ है, अर्को अब आउँदो समयहरूमा फेरि अब नयाँ डिस्कभरी भयो भने फेरि कुरा गर्दै गरौँला। जस धेरै धेरै धन्यवाद समयको लागि।
हजुर धेरै धन्यवाद तपाईँलाई पनि, थ्याङ्क यू।